यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा। चीनका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने। स्थानीय तह उपनिर्वाचनको मौन अवधि गए मध्यरातीदेखि शुरू। र रसियाली राष्ट्रपतिद्वारा युक्रेनका मुख्य केन्द्रमा रसियाले हालै बनाएको नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गर्ने धम्की। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंगसिर 17 गतेदेखि 20 गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै चीनका प्रधानमन्त्री लीसँग द्विपक्षीय वार्ता गर्नुहुने तय गरिएको छ। द्विपक्षीय वार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लचीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल चीन बिजनेस फोरमलाई पनि सम्बोधन गर्नुहुनेछ। यसैबीच परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँलाई महावाणिज्य दूत सुरेश राउत सहितका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। मन्त्री डाक्टर राणालाई महावाणिज्य दूत राउतले महावाणिज्य दूतावासका कार्यवाहीका बारेमा जानकारी गराउनु भएको परराष्ट्र मन्त्रालयको सचिवालयले जनाएको छ। मन्त्री डाक्टर राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको 70 वार्षिक उत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष 2025 स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्य दूतावासलाई नेपालको पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुग्नु भएको छ। उहाँलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुँदै हुनुहुन्छ। दीक्षान्तमा विश्वविद्यालयका 289 विद्यार्थी दीक्षित हुँदैछन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले काली गण्डकी तिनाउ डाइभर्सन योजना अगाडि बढ़ाउने बताउनु भएको छ। लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको काली गण्डकी तिनाउ डाइभर्सन अगाडि बढ़ाउन अदालतले बाटो खोलिदिएकाले अब छिटे काम अघि बढ़ने उहाँले बताउनुभयो। भैरवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्था एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको 42 अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डीपीआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढ़ाउने पक्षमा फैसला गरेको उहाँले जानकारी गराउनुभयो। अर्थमन्त्री पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गर्नुभयो। उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीका लागि मात्र नभई नेपालकै लागि महत्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने उल्लेख गर्नुभयो। पर्सि मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उपनिर्वाचनमा 7 प्रदेश अन्तर्गतका 32 जिल्लाका 41 पदमा मतदान हुँदैछ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
यही मंगसिर 16 गते 32 जिल्लाका 41 पदमा हुने उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा 48 घण्टा अघि गए रातीदेखि मौन अवधि शुरू भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार निषेध अवधि शुरू भएसँगै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ। निर्वाचन आचार संहिता बमोजिम मौन अवधिमा राजनैतिक दलका पदाधिकारी, उम्मेद्वार, दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिलाई निर्वाचन आचार संहिता प्रतिकूलका गतिविधि गर्न रोक लगाइएको छ। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्याल:
उपनिर्वाचनका लागि सबै तयारी चाहिँ सम्पन्न भइसकेको छ। यो आजदेखि चाहिँ मतदान केन्द्र पनि निर्माण हुने क्रममा छ र मंसिर 13 गते राति 12 बजेदेखि प्रचार निषेध अवधि चाहिँ सुरु भइसकेको छ। त्यो चाहिँ मतदान सम्पन्न नहुँदासम्मका लागि लागू हुन्छ। यस अवधिमा निर्वाचन आचार संहिता 2079 र निर्वाचन खदान तथा कसुर ऐन 2073 बमोजिम जसले निषेध गरेका गतिविधिहरू नगर्न नगराउन हामी चाहिँ सबैमा अनुरोध गर्दछौ।
यो उपनिर्वाचनमा 114,900 पुरुष र 111,896 महिला गरी कुल 226,799 मतदाताले मतदान गर्नेछन्। आयोगका अनुसार 162 मतदान स्थलका लागि 293 मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्रहरूमा कुल 1,758 जना कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ। उपनिर्वाचनमा मतदान केन्द्रहरूमा अशक्त, अपाङ्ग, गर्भवती महिला र वृद्ध वृद्धाहरूका लागि विशेष व्यवस्था मिलाइएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो।
उपनिर्वाचनको लागि अशक्त वर्गलाई चाहिँ हामीले प्राथमिकताको आधारमा चाहिँ मतदान गर्ने व्यवस्था पनि गरेका छौँ। गर्भवती महिला, अपाङ्ग, त्यसपछि अशक्त, ज्येष्ठ नागरिक सबैले पनि भाग लिनुहुन अनुरोध गर्दछौँ।
यसै गरी उपनिर्वाचनका लागि सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थलका आधारमा सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ। जिल्ला सुरक्षा समितिले आवश्यकताका आधारमा उपनिर्वाचनका लागि 4 सुरक्षा निकायलाई परिचालन गर्ने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन सँगसँगै नेपाली सेनालाई पनि बाहिरी घेरामा सुरक्षा व्यवस्था मिलाउने गरी परिचालनको निर्णय भइसकेको छ। त्यसै अनुसार 4 सुरक्षा निकायहरू, खास गरी राष्ट्रिय अनुसन्धानले पनि सूचना संयन्त्र प्रयोग गर्ने गरी परिचालन भएको छ। त्यो हिसाबले हामीले 4 सुरक्षा संयन्त्रहरू परिचालित भएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउने गरी कामहरू भइराखेको अवस्था छ। खास गरी सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको आवश्यकता र औचित्यका आधारमा सुरक्षा कर्मीहरू परिचालित हुन्छन्।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि आफ्नो स्थानबाट सहयोग गर्न र उत्साहित रूपमा मतदान गर्न सबै मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ। मतदान बिहान 7 बजेदेखि शुरू हुनेछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
उपनिर्वाचनको तयारी पूरा सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। काठमाडौँ जिल्ला स्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको बयान शुरू भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका लामिछानेलाई बयानको लागि हिजो काठमाडौँ ल्याइएको थियो। आज बिहान करिब 8:30 बजेदेखि रविको बयान लिइएको हो। सरकारी वकिलको कार्यालय काठमाडौँका उप न्यायाधिवक्ता फडिन्द्र कटुवालले उहाँको बयान लिनुभएको हो। कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारी मार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो। उनी विरूद्ध मंगसिर 2 काठमाडौँ प्रहरीले पक्राउ अनुमति पाएको थियो। पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनु भएको छ। निजी तथा आवासीय विद्यालयहरूको छात्र संगठन प्याप्सनको आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुहुँदै उहाँले सरकारी र निजी क्षेत्रले एक अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो। शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित नवप्रवर्धनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्न सक्ने बताउनुभयो। प्रत्येक वर्ष मार्ग शीर्षक कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै आज दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा अखण्ड दीपदान गर्दैछन्। आज बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले भोलि चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्ने गर्दछन्। प्रत्येक वर्ष मार्ग शीर्षक कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने भएकाले पशुपतिमा भक्तजनको भीड़ लाग्ने गर्दछ। हेटौडा उपमहानगरपालिका वडा नम्बर 6 चौगडा बजार स्थित कान्ति लोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने 68 जनक रहिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अरियालले जानकारी दिनुभयो। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका 8 दारी बासमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 38 वर्षीय मंगल सिंह प्रजा रहेका छन्। करेन्ट लागेर 40 वर्षीय इन्द्रमाया मगर घाइते भएको प्रहरीले जनाएको छ। बर्दियामा जंगली हात्तीको आक्रमणमा परि राजापुर नगरपालिका वडा नम्बर 10 बस्ने 50 वर्षीय कान्छा थारूको मृत्यु भएको छ। भारतको भट्ठ नयाँ बजारबाट साइकलमा घरतर्फ फर्कने क्रममा हिजो साँझ जंगली हात्तीको आक्रमणमा घाइते भएपछि स्थानीयवासीले उपचारका लागि स्वास्थ्य संस्थातर्फ थारूलाई लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसंग। रसियाले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका मुख्य निर्णायक केन्द्रहरूमा रसियाले हाले बनाएको नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गर्ने धम्की दिनुभएको छ। अमेरिकाले दिएको क्षेप्यास्त्रले युक्रेनले रसियामाथि आक्रमण गरेपछि रसियाले केही दिन यता युक्रेनका ऊर्जा केन्द्रहरूमा व्यापक आक्रमण गर्दै आएको छ। रसियाले आफ्नै देशमा बनाइएको नयाँ ओरेन्सिन्क क्षेप्यास्त्र हान्ने बताएपछि त्यसलाई युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनलाई तर्साउन खोजेको भन्दै आफूहरू नडराउने बताउनुभयो। अस्ट्रेलियाको संसदले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित गरेको छ। अर्को वर्षदेखि लागू हुने सो नियम सामाजिक सञ्जाल कम्पनीले पालना नगरे $5 करोड़ जरिमाना तिर्नुपर्नेछ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले ससाना बाल बालिकालाई सामाजिक सञ्जालको दुष्परिणामबाट जोगाउन यस्तो प्रतिबन्ध ल्याइएको बताउनुभयो। र रसियाका रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा आज प्योङयाङ पुग्नु भएको छ। प्योङयाङमा उहाँलाई उत्तर कोरियाली समकक्षी नो क्वान चोलले स्वागत गर्नुभएको रूसी रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। बेलोसोभले भ्रमणका क्रममा उत्तर कोरियाका धेरै सैन्य तथा राजनीतिक नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको रूसी संचार माध्यमले जनाएका छन्। रूस र उत्तर कोरियाले युक्रेनमा युद्ध शुरू भएदेखि नै आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन्। दुवै देशले जून महिनामा हस्ताक्षर गरेको रणनीति साझेदारी सन्धिमा आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्ने र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच अमेरिका र दक्षिण कोरियाले आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न 10,000 भन्दा बढ़ी सैन्य पठाएको आरोप लगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा। चीनका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने। स्थानीय तह उपनिर्वाचनको मौन अवधि गए मध्यरातीदेखि शुरू। र रसियाली राष्ट्रपतिद्वारा युक्रेनका मुख्य केन्द्रमा रसियाले हाले बनाएको नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गर्ने धम्की। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।